भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।
नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट तपाईँ एकैसाथ एकल कविता वाचन हरेक शनिबार बेलुकी 9:15 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम हरेक साता सुन्न र डाउनलोड गरेर फुर्सदका बेला सुन्न पनि सकिन्छ। आजको एकल कविता वाचनमा मसँग कवि महेश पौड्याल हुनुहुन्छ। कवि महेश पौड्याल त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँका 3 पुस्तक प्रकाशित भइसकेका छन्। विक्रम सम्बत 2071 सालमा तादी किनारको गीत उपन्यास प्रकाशित भएको छ। 2073 सालमा त्यसपछि फुलेन गोदावरी कथा संग्रह प्रकाशित भएको छ र 2075 साल पछिल्लो पुस्तक उहाँको कविता संग्रह प्रकाशित भएको छ, शून्य प्रहरको साक्षी। यसमा 108 कविताहरू संग्रहित छन्। आज हामी कवि महेश पौड्यालसँग यो पुस्तक, कविता र पछिल्लो समय उहाँका कविता र नेपाली कविताहरू के कस्ता छन् जस्ता विषयमा कुराकानी गर्छौं। विशेष गरी उहाँलाई समालोचकका रूपमा पनि चिनिन्छ। महेशजी, तपाईँलाई स्वागत छ।
धेरै धन्यवाद एवं नमस्कार।
108 कविताहरू संग्रहित पुस्तक शून्य प्रहरको साक्षी धेरै भएको छैन बजारमा आएको। हामी स्टुडियो पस्नुभन्दा अगाडि थोरै गफ पनि गऱ्यौँ। यो शिखा पब्लिकेशनले बजारमा ल्याएको पुस्तक पहिलोपटक 1200 छापिएको थियो र कविता नै 1200 लगभग सकिन लागेर दोस्रो संस्करण आउँदैछ भन्ने पनि जानकारी मैले पाएँ। कविताको यति उत्साहप्रद बिक्री एकदम कम हुन्छ हाम्रोमा है, किन कविताको बिक्री कम हुन्छ हुन्छ है भन्ने नै मलाई अब यो स्टेटमेन्ट नै पनि फेरि शङ्का गर्नुपर्ने अवस्था भयो। केही कविहरू आएर हुँदैन त्यस्तो राम्रो बिक्री भइरहेको छ पनि भन्नुहुन्छ। तपाईँ त समालोचक पनि आफै कवि पनि, अलिकति यो यो हाम्रो कविताको बजारलाई पहिला छलफल गरौँ अनि कविता सुनाउन।
यो आख्यानको तुलनामा कविताको बिक्रीको सङ्ख्याका हिसाबले अलिक कम नै हो, त्यो कुरा हो सत्य। तर त्यसको केही कारणहरू हुन्छन्। कविता हामी कल्पनाशीलताको उच्चतम तहबाट अथवा चिन्तनको उच्चतम तहबाट लेख्छौँ र कविता बुझ्न अथवा कवितालाई ग्रहण गर्न पनि त्यस्तै चेतना भएको पाठकहरू चाहिन्छ। आम पाठक जो कथावस्तुहरू पढ्छन्, कथानक पढ्छन्, कथा पढ्छन्, आख्यान पढ्छन्, तिनीहरूले नै कविता त्यही अनुपातमा पढिदिउन् भन्ने जो अपेक्षा राख्छौँ नि, त्यो अपेक्षा नै गलत छ। कविता चाहिँ त्यो विशिष्ट चेतनाबाट लेखिने चिज हो र त्यस्तै विशिष्ट चेतना भएको पाठकले नै ग्रहण गर्ने, पढ्ने, किन्ने अथवा त्यसको चर्चा गर्ने हो र हामीले त्यसरी हेर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो मास लिटरेचर होइन, यो स्पेसिफिक लिटरेचर हो र नेपालको हकमा 1500, 2000, 3000 कविताहरूका किताब बिक्री हुनु भनेको उत्तम मान्नुपर्ने हुन्छ र त्यस हिसाबले हेर्दाखेरि कविताको बजार निराशाजनक छ जस्तो मलाई लाग्दैन।
कति रमाइलो, एकदम उत्साहका कुरासँगै हामीले कार्यक्रमको ढोका उगार्यौँ। अब एउटा कविता सुनाऊ त।
मेरो पहिलो कविताको शीर्षक कर्णाली। हिमाल भक्कानिएपछि एउटा कर्णाली जन्मन्छ, हिमाल भक्कानिएपछि एउटा कर्णाली जन्मन्छ, त्यस कर्णालीको कथा सहरमा बेचेर कोही विमान चढ्छ, उसको विमानको धुवाँ पोतिन्छ कर्णालीको अनुहारभरि र कहिल्यै नदेखिने एउटा तिलस्मी कथा बन्छ कर्णाली, अनि बेचिन्छन् यस कथाका थप प्रतिहरू देश विदेशका सहरमा, अनि झन धेरै उड्छन् विमानहरू धुवाँको पर्दा फाल्दै कर्णालीमाथिको आकाशमा।
छोटा कविता,
छोटा कविता छन्
सबै, छोटा लेख्नुहुन्छ,
कति त 4 हरफका मात्रै छन् र सबभन्दा लामो कविता यो सङ्ग्रहमा 17 हरफको सी 4, 5, 6, 7, 8 यस्तै 7-8 लाइनका एभरेजमा छन्। छोटै कविता लेख्ने अभ्यास गरिरहेको छु।
उसबाट धेरै कविता सुन्न पाइने भयो आज, दोस्रो सुनाउनुहोस् त।
अर्को म कविता सुनाउँछु यहाँलाई। यो कविताको शीर्षक सिसा शीत र प्रिया। झ्यालको सिसामा परेको शीतमाथि औँलाले कोरेर तिम्रो तस्विर बनाए र रोमाञ्चित हुँदै भने मेनका, तर झस्कदै एकैछिनमा फेरि भने प्रिया, सिसा र शीतमा समाहित हुँदा सुन्दर देखिने तिमी, कहिल्यै सिसा नहुनु कहिल्यै शीत नहुनु।
तपाईँ पहिले कवि कि कथाकार कि उपन्यासकार?
पहिले चाहिँ म कथाकार हुँ। धेरै साहित्यकारहरू पहिला कविता लेख्छन् र अरू विधाहरूमा जान्छन्, तर मेरो प्रकाशनको सुरुवात भनेको कथा लेखेरै भएको हो. म स्कुल छँदैखेरि कथा लेख्थेँ र कथाबाट पछि म उपन्यासमा गएँ अनि कवितामा चाहिँ यो मेरो अन्तिम अवतरण हो. र आम अरू साथीहरूको उल्टो हुन्छ ग्राफ, कविता लेखेर
कवितातिर सुरु गर्छन्
जाने कथातिर जाने हुन्छ, मेरो चाहिँ ठ्याक्कै उल्टो छ ग्राफ.
75 सालमा शून्य प्रहरको साक्षी कविता संग्रह आइपुग्नुभन्दा अगाडि तपाईँले कविता लेख्न चाहिँ कहिलेदेखि सुरु गर्नुभयो त?
कविता जब म कविता पढाउन थालेँ 62-63 पछाडि भनौँ न, म युनिभर्सिटीमा पुगेको 65 सालदेखि हो, त्यो बेलादेखि म निरन्तर कविता पढाइरहेको छु र कविता पढाउन थालेपछि मैले कविता लेखेको हुँ. पहिला अलिअलि फुटकर कविताहरू लेखिए, त्यो सिरियस प्रोजेक्ट पनि थिएन, ती मसँग अहिले छैनन् पनि. र यहाँ प्रकाशित सबै कविता पछिल्लो 8-10 वर्षमा लेखिएका कविता हुन्. जुन बेला म कविता पढाउन थालेँ, कविताको समीक्षा समालोचना गर्न थालेँ, सिद्धान्तहरू बुझ्न थालेँ, त्यसपछि मैले कविता लेखेको रहेछु, जबकि कथा चाहिँ मैले स्कुलको विद्यार्थी हुँदैदेखि पनि लेखेको रहेछु.
अर्को एउटा कविता सुनाउनुहोस् त.
बोझ मेरो कविताको शीर्षक. आफ्नो कुरूपतादेखि थाकेर म एक दिन दोबाटोमा निस्किएँ र हेरिरहेँ कसैलाई कुरी बसेकी एउटी सुन्दर युवतीलाई अपलक. केही छिनपछि सोधेँ, तपाईँलाई कस्तो लाग्छ आफ्नो सौन्दर्य? उफ, म आजित छु, उनले अनायसै भनिन्, यो अरूकै लागि हो, कसैको कुरूपतासँग साट्न पाए पनि हुन्थ्यो.
कवितामा हामीले लेख्दाखेरि मतलब एकदम पहिला विषय चट्ट फुर्छ र अनि यति म लिएर गएर टुङ्गाउँछु जस्तो लाग्छ कि तपाईँ फेरि कविता आफै पढाउने मान्छे, मैले कविता पढाउँदा पढाउँदै कविता लेख्ने चाहिँ सोच आउन थाल्यो भनेर भन्नुभयो, 62 सालभन्दा पछाडिको कुरा रहेछ. कसरी फुराउँछौँ कविताहरू फुराउँदाखेरि हामीले?
मलाई के लाग्छ भने कविता जति लामो होस् अथवा छोटो होस्, जति लामो भए पनि कविताभित्र केही हरफहरू हुन्छन् जसमा त्यो कविता गएर बसेको हुन्छ. कविताको सार अथवा पुट भनेको थोरै लाइनहरूमा हुन्छन्, त्यहाँ एउटा फ्ल्यास अफ थोट हुन्छ, त्यहाँ एउटा विचार प्रवाह हुन्छ अथवा एउटा चिन्तन हुन्छ, नयाँ कथ्य हुन्छ. त्यो कथ्य कहाँ कतिखेर कुन मोडमा फुर्छ भन्ने कुरा थाहा हुन्न, त्यो कथ्य हो, त्यो फुराइज हो, त्यो कविताको प्राण हो. त्यो फुरिसकेपछि अब त्यसमा अलङ्कारहरू, बिम्बहरू, प्रतीकहरू, भाषाहरू, शिल्पहरू, शैलीहरू चाहिँ पछि तपसिलका कुरा हुन्, त्यो चाहिँ फुर्सदमा राखिन्छ. र मेरो हकमा चाहिँ मलाई चाहिँ के लाग्यो भने अचेल मान्छेहरूसँग फुर्सद छैन, पाठकहरूसँग फुर्सद छैन, अचेल त डिजिटल रिडरहरू बढी छन् नि, त्यसले गर्दाखेरि धेरै लामा कविताहरू लेखेर आखिर भन्नुपर्ने कुरा त्यही एउटा छ भने त्यही एउटा कुरालाई त्यति नै छोटो र त्यति सठिक ढङ्गले किन नभन्ने, अनावश्यक रूपले उपकरणहरू, अलङ्कारहरू, बिम्बहरू, प्रतीकहरू गरेर, भाषाहरू राखेर, उपमाहरू धेरै दिएर त्यो तन्गाउने सामर्थ्य मसँग भएन भनौँ न.
के कविता लामो लेख्नु परम्परागत अभ्यासलाई निरन्तरता दिनु मात्रै हो?
त्यो नहोला, त्यो शैली पनि हो, विशिष्ट शैली हुन्छ कसै कसै, कसैले कथानकको शैलीमा कविता लेखिदिन्छन्, कसैले नाटकीय शैलीमा कविता लेखिदिन्छन्, कसैलाई भन्न धेरै कुराहरूको उदाहरण दिएर त्यो कविता गर्नुपर्ने हुन्छ, त्यो आफ्नो आफ्नो शैली हो. यो मैले मेरो आफ्नै शैलीको कुरा गरेको हुँ. मलाई म स्ट्रेट बोल्ने मान्छे हुँ, म समालोचनाको पृष्ठभूमिबाट पनि आएको मान्छे हुँ, भन्नुपर्ने स्ट्रेट कुरा हुन्छ, भनिसकेपछि थप कुरा भन्न बाँकी नै रहँदैन.
डिजिटल युग भन्ने तर्क चाहिँ मलाई अझ रमाइलो र राम्रो पनि लाग्यो, किनभने राम्रा कविता त ठिकै छन्, लामा हुँदा पनि रमाइलै हुन्छ सुनिरहनलाई, कहिलेकाहीँ 10 पेजको भए पनि सुन्नलाई मजै आउँछ. तर ठिकैका कविता लेख्ने साथीहरू पनि हुनुहुन्छ, हामी एकदम निडरसँग भन्न सक्नुपर्छ यो कुरालाई. 10 पेज लगाइदियो भने त एकदमै पट्यार लाग्छ नि त, त्यसपछि कविताप्रति नै वितृष्णा पनि आउँछ सुन्ने मान्छेलाई. आज कवि महेश पौड्याल हुनुहुन्छ हामीसँग, उप प्राध्यापक हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयमा, इलाममा उहाँ जन्मिनु भएको. नदी किनारको गीत उहाँको उपन्यास, त्यसपछि फुलेन गोदावरी कथा संग्रह, शून्य प्रहरको साक्षी कविता संग्रह प्रकाशित छन्. 2075 सालमा शून्य प्रहरको साक्षी प्रकाशित भएको पुस्तक हो, यसभित्र 108 कविताहरू संग्रहित छन्. आज महेश पौड्यालका कविता सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौं. महेशजी, अर्को एउटा कविता सुनाउनु.
बच्चाको खेल. बच्चाको खेल भनेर नहियाऊ काजी, तिमी नदी किनारमा 17 पटक खेलेर पनि बिहेको खेल कुमार रहिरहन सक्छौ, तिमी मध्य दिनमा मध्य सड़कमा नाङ्गै हिँड्न सक्छौ. यो कविता थियो बच्चाको खेल.
मैले त आज कति ब्यालेन्स गर्नु छ भने एउटा कवि, कथाकार, उपन्यासकार, समालोचक सँगसँगै एउटा उपप्राध्यापकसँग पनि प्रश्नहरू सोध्नुपर्नेछ, त्यो भएर म एकदमै ऱ्यान्डम प्रश्नहरू कता कताबाट हान्छु त थाहै छैन है, त्यो एकदम सिलसिला मिलाएर सोधिरहेको छैन. किन यो भनिरहेको छु भने हामीले विधा हो नि यी सबै, कथा, कविता, उपन्यासहरू विधा हो. सबभन्दा पहिला दिमागमा विचार फुरेपछि विधा यसमा लैजान्छु भन्ने खालको सोच आउँछ कि म यो विधामा कलम चलाउँछु भनेपछि सोच स्टार्ट हुन्छ?
विषयवस्तुले माग्दो रहेछ, कतिपय थटहरू भनौँ न, विचार प्रवाहहरू यस्ता आउँछन्, ती गीतै बन्छन्, अरू केही बन्दैनन्. कतिपय कुराहरू यस्ता आउँछन्, एउटा विचारको झिल्को आउँछ, त्यसमा कथानक पनि हुँदैन, पात्र हुँदैन, चरित्र हुँदैन, परिवेश हुँदैन, घटनाक्रम हुँदैन, त्यो कविता बन्छ। कतिपय चिजहरू यस्ता आउँछन् समग्रमा अलि लामो विषयवस्तु सेरोफेरो भित्र लुकेको एउटा कथ्य कहिलेकाहीँ दिमागमा आउँछ, त्यसले कथा माग्छ। त्यसले गर्दाखेरि तपाईँको दिमागमा आएको विचार प्रवाह अथवा सोचले विधा निर्धारण गर्ने रहेछ। म यो मात्रै विधा लेख्छु भन्ने सामर्थ्य चाहिँ मसँग भएन। कहिलेकाहीँ यस्तो चिज आउँछ त्यो गीतै बनिदिन्छ अनि म विवश हुन्छु, त्यो मलाई गीत बना, मलाई गीत गीत बना भन्छ, केही चिजले मलाई कविता बना भन्छ। त्यसैले म छरिन पनि छरिएँ, अघि तपाईँले पनि भन्नुभयो उपन्यास मा पनि हात हालेको छु, कथा लेखेको छु, समालोचना
मैले यहीँनिर सोध्न
खोजेको छु।
अरूलाई भनिन्छ नि त कहिले काहीँ उपन्यासमा समालोचकले त बोल्नुपर्छ, पटक पटक बोलिरहनुपर्छ, त्यो बोलेका कुरा फेरि आफूमा लागू भयो कि भएन भनेर पनि जाँच्नुपर्ने हुन्छ। बेला बेलामा कहिले काहीँ हुन्छ आफ्नै पनि समालोचना गरिन्छ, आफूले
गरिन्छ किन नगर्ने, गर्छु। जस्तो यहाँ 108 कविता सङ्ग्रह गर्दाखेरि मसँग यस्ता छोटा आकारका 500 हारिमा कविता थिए। म समालोचक भएरै पढेको हुनाले मैले 108 मात्रै सङ्ग्रहित गर्ने चाहिँ हिम्मत गरेँ। कथाहरू मसँग अझै पनि मसँग कथाहरू घरमा धेरै छन्। गोदावरी आउँदाखेरि 20 मात्रै कविता राख्ने हिम्मत गरेँ। मेरो उपन्यास 90 पेजको मात्रै छ, त्यो लामो लामो पटकथा भएको पनि चिज मसँग पाण्डुलिपिहरू छ, तर म आफै निर्मम समालोचक भएर हेरेँ आफैलाई र यो चाहिँ प्रकाशन योग्य छ भनेर मैले गरेँ। अर्को एउटा कुरा मलाई लाग्छ, तपाईँले प्रश्न नसोधे पनि म भन्छु, आशय आइसकेको छ कि एउटा स्रष्टा एउटै विधामा मात्रै सीमित भएर जानु र छरिनुको बीचको जो कुरा छ, विश्व साहित्यमा हामीले हेऱ्यौँ भने त क्षमता छ भने छरिँदा हुन्छ। जस्तो एन्टन च्याकअप नाटकमा पनि गए, उनी समीक्षा समालोचना पनि गरेका छन्, उनले ट्रेजेडीमाथि एन्टन च्याकअपको लेखाइहरू आएको छ, उनी लामा नाटकहरू पनि लेखे, उनले एकाङ्की पनि लेखे, कथाहरू पनि लेखे भने उसँग छरिने सामर्थ्य त छरिए। रविन्द्रनाथ ट्यागोरले के लेखेनन्, उपन्यास पनि लेखे, नाटक पनि लेखे, गीत पनि लेखे, कविता पनि लेखे, होइन गीताञ्जली त त्यत्रो फेमस छ नि, अनि त्यसले गर्दाखेरि बालकथा पनि लेखे, प्रौढकथा पनि लेखे, त्यो एउटै विधामा चाहिँ उनी सीमित भएनन्। तर रविन्द्रनाथ ट्यागोरको लेखन क्षमता त घटेन। महाकवि देवकोटाकै कुरा गरौँ हामी, उपन्यास पनि लेखेका छन् चम्पा, खण्डकाव्य पनि लेख्नुभयो, लामो काव्य पनि लेख्नुभयो, त्यसपछि कथा पनि लेख्नुभयो, लक्ष्मी कथा सङ्ग्रह, उहाँको निबन्ध सङ्ग्रह फेमसै छ, होइन खण्डकाव्यहरू गीतहरू पनि छन्। भनेपछि एउटै विधामा सीमित रहिरहनु पर्छ भन्ने तर्क पनि कसैलाई लागू हुन्छ कसैलाई हुँदैन, अब मेरो केसमा पनि अब लागू भएन। म कतिको अबल छु कतिको चल्छ चल्दैन त्यो त भविष्यले निर्धारण गर्दछ, तर भनौँ न एउटै श्रृङ्खलामा सोच्दो रहेनछु, म विविध श्रृङ्खलामा सोच्ने हुनाले त्यो विविध विधाहरू
सिजन चल्छ। अब कविताको सिजन
अहिले कविताको सिजनै होइन, वास्तवमा अहिले कविताको पाण्डुलिपि कोही प्रकाशकहरूले मागिरहेको अवस्था हुँदैन, त्यो सिजनमा म लेख्दिनँ। अहिले उपन्यासको सिजनमा म कविता लेखिरहेको छु, कविहरू उपन्यासकार बनिरहेको बेलामा म उपन्यासकार भइसकेको मान्छे कवितामा आइरहेको छु भने यो व्यतिरेकी हो कि मेरो चाहिँ अनसिजनल, यो व्यतिरेकी एउटा प्रवाहमा म हिँडिरहेको छु, यो जोखिम पनि म लिइरहेको छु।
अब एकछिन कवितामा लैजान्छु।
सम्राट र बच्चाहरू, राजा भोक लाग्यो, सुमधुर लोरी सम्राट थप एक शताब्दी नीत निदाए, राजा तिम्रो मुकुट देऊ न हामी राजा रानी खेलेर फर्काइदिन्छौँ, राजाले आदेश दिए काजी यी केटाकेटीलाई चार भन्ज्याङ कटाइदेऊ, यी विफर फैलाउन आएका हुन्। अर्को कविता सुनाउँछु, कविताको शीर्षक छ जुनकिरी। जुनकिरी सायद समयले लेख्छ हाम्रो अस्तित्व, जुनकिरी सायद समयले लेख्छ हाम्रो अस्तित्व, तिमीले दिनमा जति चम्कन खोजे पनि आफू चिनिन रात नै पर्खनुपर्छ। यो जुनकिरी कविता।
अर्को पनि छान्दै हुनुहुन्छ?
छान्दैछु। जीवन र मृत्यु, सधैँ अगेनोमा जीवन पकाउने आगोले, सधैँ अगेनोमा जीवन पकाउने आगोले कुनै दिन घर जलाएर ज्यानै लिएको खबर सुनेपछि थाहा पाए जीवन र मृत्यु कति नजिक बस्दा रहेछन् एक अर्काको, धुवाको पातलो पर्दा मात्रैले छुट्याएका दुई बीच एकापट्टि मस्त रहन्छौँ हामी र अर्कापट्टि बेखबर। यो जीवन र मृत्यु शीर्षकको कविता थियो।
हाम्रा कविताका कुरा गर्दाखेरि अगाडिदेखि अहिलेसम्मको तपाईँहरू त पढाइरहनुहुन्छ, पढि पनि रहनुहुन्छ, कविताका कुरा गर्दा हाम्रो पछिल्लो समयमा कविता लेख्नेहरू त एकदम धेरै बढ्नु भएको छ, गुणात्मकतामा वृद्धि त्यही अनुपातमा भएको छ कि छैन?
गुणात्मकतामा वृद्धि चाहिँ त्यो अनुपातमा छैन जस्तो मलाई लाग्छ। अहिले पनि हामी नेपाली मानक कविताहरूको खोज गऱ्यौँ भने दुई तिनवटा तर्कहरूमा खोज गर्छौँ हामी, तपाईँको कवितामा शिल्पगत नवीनता कहाँ आयो, तपाईँको कवितामा कथ्यगत नवीनता कहाँनिर आयो, तपाईँको कविता कुन दर्शनको टेकोमा टेकेको छ, अथवा कुन नयाँ फ्ल्यास अफ विचारको अथवा भनौँ न विचारकै भनौँ, विचारको टेकोमा टेकेको छ यी चार पाँचवटा प्रश्नहरूबाट हामीले
कविता। उसो भए सामान्य मान्छेले कविता लेख्नको लागि, त्यस्ता खालका कविता, राम्रा कविता लेख्नको लागि के कुरामा पहिला पोख्त हुनु पर्छ?
मलाई लाग्छ पहिलो कुरा त अध्ययन नै गरिनुपर्छ कि नेपालभित्र र नेपाल बाहिर कस्ता खालका कविताहरू लेखे, यसले के गर्छ भने जस्तो मेरो दिमागमा एउटा सोच आउन सक्छ यो यो कविता बन्छ कि बन्दैन, तर त्यही चिजमा कसैले कविता लेखिसकेको छ भने मैले फेरि लेख्नुको त खासै तुक हुँदैन नि। त्यसमा मैले दुईवटा कुरा सोध्नुपर्ने हुन्छ, एउटा यो मैले उठान गर्न खोजेको कथ्य कसैले लेखिसकेको छ र मेरो थोत्रै हुने हो कि, किनभने एकअर्कालाई पढिएन भने एउटा सोच मेरो दिमागमा पनि आउन सक्छ, अर्को मान्छेको दिमागमा एकैचोटि आउन सक्छ नि।
हाम्रा कविताहरूमा उस्तै उस्तै बिम्ब, त्यही दुःखका कहानीहरू, त्यही दुःखका कथाहरू मात्रै बढी भइरहेको पनि हो
त्यो जरुर।
हामी करुणालाई बेच्ने, अलिकति दुःखलाई बेच्ने,
पीडाहरूलाई बेच्ने, र यो यो विचारको टेको, दर्शनको टेको नहुनु हाम्रा कविताको सबभन्दा दुर्बल पक्ष हो। दर्शनको टेको हुनुपर्छ, मेरो कविता कुन दर्शनमा उभिएको छ, मेरो कविता कुन विचारमा उभिएको छ, त स्पष्टता लेखकमा भएन भने के लेख्ने। अर्को पनि एउटा कुरा छ, मैले पटक पटक मिडियामा भनिरहेको छु, संसार त चलिरहेकै छ, व्यवस्था छ, सब कुरो छ, चलिरहेको छ दिनचर्या, म लेखक किन हुने त भन्दा भन्न बाँकी कुनै नवीन कुरा मसँग छ त्यही भएर लेखक हुने हो। कवि हुनलाई लेखक हुने होइन, कथाकार हुनलाई कथा लेख्ने होइन, भन्न बाँकी केही चिज मसँग छ जो भनिएको छैन, मसँग नयाँ तर्क छ जो अरूले भनेका छैनन्, भने यो नयाँ कुरा, भन्न बाँकी कुरा, देखाउन बाँकी शिल्प र शैलीका कारणले एउटा मान्छे स्रष्टा बन्ने हो। अब मेरो लेखनभरि त्यस्तो नयाँ कुरा भन्न बाँकी अथवा त्यो शिल्प नै छैन भने मैले नलेखे पनि हुन्छ।
कवि समालोचक महेश पौडेल हामीसँग हुनुहुन्छ आज एकल कविता वाचनमा। हामी शून्य प्रहरको साक्षी उहाँको कविता सङ्ग्रहभित्र संग्रहित कविताहरू सुनिरहेका छौँ, छोटा छोटा मिठा कविताहरू छन्। म फेरि अर्को तीनवटा कविता पढ्न अनुरोध गरेँ महेशजी, छोटो भएको हुनाले पहिल्यै भने है मैले।
कविताको शीर्षक ऐना। ऐना ऐना शब्दहीन बयान दिइरहन्छ पटक पटक हाम्रो अस्तित्वको, हाम्रो सौन्दर्यको। ऐना शब्दहीन बयान दिइरहन्छ पटक पटक हाम्रो अस्तित्वको, हाम्रो सौन्दर्यको। हामी पत्याइरहन्छौँ र हरेक दिन हरेक साँझ उसको दलिल सुन्छौँ र बाँचेको अनुभव गर्छौँ। बोल्ने अधिवक्ताले भन्दा नबोल्ने ऐनाले दिएको बयान बढी जीवन्त हुँदो रहेछ। ऐना थियो। अर्को कविता आँसु। आँसु एक थोपा बगोस या अविरल धारा, आँसु एक थोपा बगोस या अविरल धारा, उत्तिकै चर्कनुपर्छ मुटु, उत्तिकै पर्नुपर्छ पीर, आँसुका थोपा जोखेर कहाँ जोखिन्छ र हृदयको घाउ। यो आँसु शीर्षकको कविता। अर्को छ सियो। सियो नाङ्गो हुनु त सियो जस्तो, नाङ्गो हुनु त सियो जस्तो, सर्वाङ्ग नाङ्गै छ तर युगौँदेखि मानिसको लात छोप्ने लुगा सिइरहेछ निशब्द, नाङ्गो हुनु त सियो जस्तो।
बडा मिठा तिनवटा कविता सुनिसकेपछि मलाई फेरि अहिलेको सन्दर्भमा कुराकानी जोड्न मन लाग्यो, कुराकानी मात्रै गरिरहँदा मन रोनस होला भनेर मैले कविता पढ्न तपाईँलाई अनुरोध गरेको थिएँ। यो हामीले जुन अध्ययनको कमी भनिरहन्छौँ होइन, अध्ययनको कमी भनिरहँदाखेरि पुस्तक चाहिँ यति धेरै आएका छन् कि अध्ययन गर्ने न्यूमा चाहिँ नयाँ पुस्ताहरू, नयाँ नै निस्केका किताबहरू अध्ययन गरिरहेर मात्रै रुमलिरहेको हो कि अध्ययन गर्नको लागि कसरी छान्ने, कुन पुस्तकलाई कसरी छान्नुपर्छ मैले भन्ने एउटा र मान्छेको दिमागमा हामीले कुनै त्यस्तो सूत्र हाल्न सक्छौँ? तपाईँ टिचर आफै साहित्यकर्मी भएको हुनाले तपाईँलाई थाहा हुनुपर्छ।
दुईवटा सूत्र छ जस्तो लाग्छ। एउटा कुरा, म कविता लेखिरहेको छु भने कविताको इतिहासभरि के नमुनाहरू लेखिए यो चाहिँ जान्नु जरुरी छ। कविताप्रति कमिटेड म एउटा स्रष्टा हो, सर्जक हो भने विशेष गरी विश्वका कविताको इतिहासमा कुन कुन मोडमा कस्ता कस्ता कविताहरू लेखिए र नेपाली कविताको मोडमा कस्ता कस्ता कविता लेखिए यो कुराको सुराकी गर्नु जरुरी छ। त्यो चिज चाहिँ एभाइलेबल छ बाहिर बजारमा, इन्टरनेटमा पनि एभाइलेबल छ। जस्तो प्राचीनतम नेपाली कविता के थियो, प्राचीनतम अङ्ग्रेजी कविता के थियो, त्यहाँदेखि मेजर मेजर भङ्गालाहरू प्रति एउटा कवि सचेत हुनु चाहिँ जरुरी छ। यो लाइनको एउटा अध्ययन, यो फन्डामेन्टल अध्ययन हो यो। यो बुझिएन भने थाहा हुँदैन र मलाई जे लेखे पनि मैले नयाँ लेखेँ भन्ने दावी गरिरहेको हुन्छु।
त्यो टिपिकल साहित्यिक विद्यार्थी नै बन्ने बाटो भयो, यसरी बुझौँ।
त्यो विश्वविद्यालयमा साहित्य पढेर नआएको भए पनि ऊ कवि हुन्छ नि त स्वतन्त्र रूपले। यो स्वतन्त्र अध्ययन गर्नु जरुरी छ, एउटा मलाई यो लाग्छ। अर्को कुरो, म कुन विचार प्रवाहको लाइनबाट कविता लेखिरहेको छु। जस्तो म प्रगतिशील कविता लेखिरहेको छु भने त्यो प्रगतिशील कविताको कुन कुन मोड आएछ, के विचारहरू लेखेछन् त्यो मैले जान्नु जरुरी छ। म स्वच्छन्द कविता लेखिरहेको छु भने त्यो स्वच्छन्द कविताको इतिहासको लाइनबाट मैले कविताहरू पढ्नु जरुरी छ। अर्को तेस्रो कुरो पनि छ, म प्रयोगवादी शिल्पका हिसाबले, शैलीका हिसाबले प्रयोगवादी कविताहरू लेखिरहेको छु भने कविताको इतिहासभरि शैलीगत हिसाबले कस्तो कस्तो शैलीको प्रयोग गरेछन्, कुन कुन कविले कुन कुन मोडमा कस्तो कस्तो प्रयोग गरेछन् भन्ने मैले जान्नु जरुरी छ। यति कुरा जाने भने अब बल्ल मैले नयाँ केही गर्न सक्छु, जानिनँ भने कुनै पुरानो कुराको पुनरावृत्ति दोष मेरो रचनामा चाहिँ हुनसक्छ।
अर्को तिनवटा छोटा छोटा कविता।
पुल,
हजुर,
पुल पुल माथि चलायमान पाइला र गाडीहरू, तल चलायमान नदी, बीचमा यो निश्चल पुल वर्षौंदेखि असंख्य चालहरूको अभिलेख राखिरहेको छ चुपचाप, कुनै दिन पुल आफै चलायमान भइदियो भने के हुन्छ। यो पुल कविता थियो। अर्को कविता सुनाउँछु, जल्लाद। जल्लाद भनेको कारागारमा प्राणदण्ड दिने जागिर जसको हुन्छ। जल्लाद, हरेक प्राणदण्डमा आफ्नै मृत्युसँग साक्षात्कार गरिरहेको हुन्छ जल्लाद। हरेक प्राणदण्डमा आफ्नै मृत्युसँग साक्षात्कार गरिरहेको हुन्छ जल्लाद, तर ऊ बाँच्नकै लागि त्यसो गरिरहेको हुन्छ। सधैँ सधैँ जीवनको सपना देख्ने आँखाले मृत्यु पिउनु अनि त्यसैमा प्राण अल्झाएर बाँच्नु पनि बाँच्नु नै रहेछ आखिर।
छोटा कविताहरूमा के पञ्चिङ लाइन हुन्छ? यहाँनिर पुगेपछि चाहिँ एकदम सेलिङ बनाउँछु भन्ने
हुन्छ, किनभने दुई तिन लाइन चार लाइनका कविता हुन्छन्, त्यो होल नेरेटिभ एउटा पञ्च हो। र छोटा कविताको हकमा चाहिँ छोटा अथवा लामा भन्ने कविता हुँदैनन् वास्तवमा, यी कविता हुन् र थोरै हरफहरूमा सक्ने हुनाले यसमा किनभने, किन्तु, परन्तु, त्यसैले, जस्तो कि, जसले व्याख्या गर्छ कवितालाई एक्सटेन्ड गर्छ, त्यस्ता चिजहरूलाई पुरै हटाएको छु मैले। किनभने
जे आयो पोखियो र पाठकले जसरी बुझ्छन् बुझ्छन्।
जस्तो यो जल्लादको एउटा इक्जाम्पल लिउँ होइन, कसैलाई मारेपछि उसको जीवन चल्छ नि त जल्लादको। जीवन चलाउनलाई उसले मान्छे मार्नुपर्छ, उसले झुन्नाउन पाउनुपर्छ होइन, उसको जागिर हो। कसैलाई मार्दा कसैको जीवन, यो विपर्यास के जिन्दगीको। अब यहाँ मैले चाहिँ व्याख्या गरिनँ कि यो कवितामा, यहाँ तल किनभने भनेर यस्तो यस्तो जस्तो कि अचेल आउने चलन छ, मलाई लाग्छ यो निडलेस छ। त्यस्तो कविले व्याख्या गर्छ आफ्नो कविताको जसलाई आफ्ना पाठकहरूको पठन क्षमतामाथि विश्वास हुँदैन, उसलाई लाग्छ मेरो पाठकले बुझ्दैन कि भन्ने डर लाग्छ। तर हामी कविहरूले यो बुझ्नु जरुरी छ, हामीभन्दा हजारौँ गुणा विद्वत हाम्रा पाठकहरू छन् र यी हाम्रा बिम्बहरू उनीहरूले बुझ्छन्, पढ्छन्, बुझ्दा रहेछन्, पढ्दा रहेछन् भन्ने मेरो निजी अनुभूति पनि छ, अनुभव पनि छ।
अर्को एउटा कविता,
अश्वत्थामा। चिनेकाहरूलाई झुठो हालखबर सुनाइसकेपछि नचिनेकालाई सत्य कथा के भन्न लागेको थिए, खै कताबाट हो कता तिमी टुप्लुकियौ, त्यसै बेलादेखि त हो म अश्वत्थामा भनेर हिँड्न लागेको।
तपाईँ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ। हामी हरेक शनिबार राति 9:15 बजेदेखि 10 बजेसम्म एकल कविता वाचनमा एकजना कविका साथ आउँछौ। आज कवि महेश पौड्याल हामीसँग हुनुहुन्छ। शून्य प्रहरको साक्षी उहाँको 2075 सालमा प्रकाशित कविता संग्रह, यसैभित्रका कविता सुन्दै कुराकानी पनि गर्दैछौ। यो क्रम जारी रहन्छ, उज्यालो सुन्दै गर्नुहोला।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।
कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ। एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न र फुर्सदका बेला डाउनलोड गरेर पनि सुन्न सकिन्छ। आज एकल कविता वाचनमा कवि महेश पौड्याल हुनुहुन्छ। त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। इलाममा जन्मिनु भएको, तादी किनारको गीत उहाँको प्रकाशित उपन्यास जुन 2071 सालमा प्रकाशित भएको थियो, त्यसपछि फुलेन गोदावरी कथा संग्रह 2073 सालमा प्रकाशित भएको थियो भने 2075 सालमा प्रकाशित भएको कविता संग्रह शून्य प्रहरको साक्षी उहाँका 108 कविताहरूको संकलन भएको पुस्तक हो। हामी आज यसै पुस्तक भित्रका कविताहरू सुन्दै उहाँसँग कुराकानी गरिरहेका छौं। समालोचकका रूपमा पनि महेश पौड्याललाई धेरैले चिन्नुहुन्छ। शून्य प्रहरको साक्षी ज्ञानज्योति बुक्स पब्लिकेशनले वितरण गरिरहेको छ। शिखा बुक्सले बजारमा ल्याएको पुस्तक हो, प्रकाशन गरेको पुस्तक हो। 2075 साल फागुनमा पहिलो पटक प्रकाशित, 200 रुपियाँ यसको मूल्य पर्छ र यो पुस्तकको बाहिरी आवरणको बाहिरपट्टि लेखिएको छ एउटा कविताको टुक्रा राखिएको होला जस्तो लाग्छ मलाई। भोक हुनु अन्न पनि हुनु, तर भोक र अन्नको दूरी धरती र आकाशको जस्तै हुनु पीड़ाको एक महाकाव्य हो भनेर लेखिएको छ। आज हामी यसैका सर्जक, शून्य प्रहरको साक्षीका सर्जक महेश पौड्यालसँग छौं। महेशजी, तपाईँलाई फेरि स्वागत छ,
धेरै धन्यवाद।
त्यो पछाडिको टुक्राले कस्तो छोयो मलाई, त्यो भित्र भएको कवितालाई बाहिर राख्नु भएको,
भित्र एउटा पीड़ा शीर्षकको कविता छ त्यसैको लागि
त्यसैलाई बाहिर राख्नु भएको।
र यो हरफको बारेमा चाहिँ के भयो भने, विमोचनमा मेरा केही विद्यार्थीहरूले टी शर्ट प्रकाशित गरेछन्, मलाई पनि थाहा थिएन त्यो, र त्यो टी शर्टको अगाडि चाहिँ छातीमा यो किताबको नाम लेखेछन् र पछाडि यही लाइनहरू, भोक हुनु अन्न पनि हुनु, तर भोक र अन्नको दूरी धरती र आकाशको जस्तै हुनु पीड़ाको एक महाकाव्य हो भनेर प्रकाशित गरेर त्यो विमोचनमा एउटा सुन्दर शो।
मैले फेसबुकमा कति देखेको थिएँ, त्यो टी शर्टलाई अलिक जुम गरेर फोटो खिचेपछि देखेको थिएँ, तर यसको पछाडिको कथा चाहिँ बल्ल अहिले बुझ्दैछु। मैले अलिअलि सुनेको कुरा पनि सोध्नु पर्यो, त्यो विमोचनकै दिन चाहिँ 400 पुस्तक एकैचोटि किन्ने साथीहरू हुनुभयो, मतलब बिक्री भयो अरे भन्ने सुने। त्यो जुन अब यसलाई अन्तर्राष्ट्रिय स्तरमा हेर्दा त आश्चर्य नहोला, तर हाम्रो नेपालमा कविताका किताब विमोचनकै दिन त्यति बिक्री हुनु भनेको साह्रै सुखद पक्ष पनि हो। तपाईँको विद्यार्थी पनि त धेरै भयो नि अब उत्पादनहरू, उनीहरूलाई सरले पढाइरहेको एउटा आदर्श सर पुस्तक प्रकाशन गर्नुभएको छ भनेपछि माया पनि गरे होला। त्यो विमोचनको दिनको अलिकति म दुर्भाग्यवश आउन सकिनँ, निम्ता थियो एकदमै धेरै, तर अलिकति त्यो विमोचनको झलकहरू बताउन सक्नुहुन्छ।
यहाँ चाहिँ मेरो विमोचन चाहिँ आइतबारको दिन पर्यो, कलेजको दिन, त्यसले गर्दाखेरि त्यहाँ उपस्थित धेरै जसो चाहिँ मेरा विद्यार्थी चाहिँ थिएनन्, साहित्यकै अरू पारखीहरू लेखकहरू थुप्रो हुनुहुन्थ्यो। मेरो विद्यार्थी आइतबार परेको हुनाले कलेजमै भए, आउन पाएनन्। केही पूर्व विद्यार्थीहरू चाहिँ थिए र शनिबारको दिन परेको भएर मेरा विद्यार्थी सबै आएको भए सङ्ख्या बढ्ने नै थियो जस्तो मलाई लाग्छ, एउटा कुरा। दोस्रो कुरा, मेरा केही हिमायती र मित्रहरू काठमाडौँ बाहिरबाट यही विमोचनका लागि भनेर आइदिनु भयो, दिनभरि रातभरि ट्राभल गरेर। जस्तो एलबी छेत्री एकजना वक्ता हुनुहुन्थ्यो कार्यक्रममा, मेरो गुरु पनि चितवनमा बस्नुहुन्छ साहित्यकार, उहाँ मेरो यही किताबको विमोचनको कार्यक्रमका लागि चितवनबाट गाडी चढेर आउनुभयो, कार्यक्रममा विमोचनमा सरिक हुनुभयो, बोलिदिनु भयो अनि जानुभयो। र मेरो विमोचनमा एकजना भाइले कविता वाचन गर्नुभएको थियो, सुदर्शन पौडेल, उहाँ पोखराबाट अघिल्लै दिन यही विमोचनका लागि भनेर पोखराबाट आउनुभयो, बस्नुभयो एक रात काठमाडौँ, कविता वाचन गरिदिनुभयो, फेरि फर्केर जानुभयो। र विमोचनमै एकजना मित्रले 10,000 रुपियाँ बराबरका किताबहरू किन्नुभयो र माइकिङ भएको थियो त्यो कुरा, माइकमा पनि गयो। 10,000 बराबरको करिब 75 जति किताब आउँदो रहेछ 150 दरले, र विमोचनमा कसैले 10,000 रुपियाँको एकै ठाउँबाट किताब किन्नु चाहिँ मेरो लागि चाहिँ एउटा आश्चर्यको विषय थियो। र मैले अरू धेरै मेरा साथीहरू भेटेँ जसले एकैचोटि 5 प्रति 10 प्रति 15 प्रति किताब पनि बिक्री गरिदिनु भयो।
कति राम्रो, यो मायाले कविमा के एकदमै ठुलो ऊर्जा पैदा गर्छ, अरू पुस्तक प्रकाशित भइसकेपछि अरू लेख्नु भएको छ कि छैन?
प्रकाशित भइसकेपछि कविता मैले लेखेको चाहिँ छैन, तर म आफै रोमाञ्चित भइरहेको छु, यति रोमाञ्चित छु कि नयाँ कविता लेख्ने फुर्सदै पाएको छैन रोमाञ्चित हुँदा हुँदै।
अब सुनाउनुहोस् त केही कविताहरू सुनौ।
समुद्र सुक्ने भनेको त खहरे हो, समुद्र कहिल्यै सुक्दैन, कथं कदाचित सुकिहाल्यो भने प्रलयङ्कार सहित आफ्नो ठाउँमा एउटा हिमाल खडा गरेर सुक्छ यो समुद्रको। जमिन जमिन नछोड साथी, टेक्ने ठाउँ चाहिन्छ, प्वाक छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू, प्वाक छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू, हेर बादल पनि त घर फर्कन्छ बर्सात भनेर, जमिन नछोड साथी, टेक्ने ठाउँ चाहिन्छ। यो जमिन शीर्षकको कविता थियो, एउटा राजनैतिक कविता जसभित्र केही राजनीति गरिनँ मैले। दुई टुक्रा जुन जुन टुक्रियो आज दुई चोइटामा, जुन टुक्रियो आज दुई चोइटामा, एउटा खुला सडकमा झर्यो र बत्ती बन्यो, अर्को संसदमा झर्यो र आगो बन्यो।
कति मिठो गरी लेख्नु भएको छ। मैले कविताको वाचनको क्रमलाई फेरि म जोड्छु केही बेरमा। पुस्तकलाई एउटा हाम्रो चलन छ नि, पुस्तक विमोचन भएर बजारमा गइसकेपछि अब लेखकको मात्रै सम्पत्ति रहेन, अब लेखकलाई पनि कति फिडब्याकहरू त्यहाँबाट आइरहेका हुन्छन्। तपाईँ आफै पनि समालोचक, आफ्नै पुस्तकलाई कहिलेकाहीँ आलोचनाका दृष्टिले हेर्दाखेरि मैले यसो गरेको भए चाहिँ कति राम्रो गर्थेँ होला जस्तो कमजोरीका भागहरू के देख्नुहुन्छ?
जस्तो यी किताब यो पुस्तकको केही भनौँ टेक्निकल समस्याहरू छ यो किताबमा, यसो हेर्दाखेरि यो पछाडिको पोर्ट ठिक ठाउँमा छैन होइन, केही नहुनुपर्ने भाषिक त्रुटिहरू पनि कहीँ कहीँ आएका छन्, त्यो एउटा प्राविधिक पक्षको त्रुटि छ। अर्को मलाई के लाग्यो भने मेरा कविताहरूमा आँसुको बाहुल्य हुँदो रहेछ, जुन शीत यस्ता चिजको बाहुल्य हुँदो रहेछ, यति धेरै आँसु मेरो कवितामा किन आइरहेको छ? म अलि बढी भावुक बनेर लेखेको रहेछु कि हुन मेरो जिन्दगीमा केही त्यस्ता घटनाहरू घटेका छन्, उतार चढावहरू रहेछ, त्यो सबै चिज परिलक्षित गरेछु कि त्यहाँ मैले अलिकति रिजन अथवा रेसनालिटी प्रयोग गर्नुपर्थ्यो कि गरिनँ कि भन्ने पनि मलाई लाग्छ। दोस्रो कुरो, कतिपय कविताहरू यहाँ यस्ता छन्, कविता र कविताको शीर्षकको बिचमा सामान्य हिसाबले तादम्य देखिँदैन। जस्तो एउटा म यहाँ उदाहरणको लागि भन्छु, जन्मदिन भन्ने एउटा कविता छ, तर कवितामा सात आठ हरफ छन्, यस्तो छ यो कविता। तुफानी वेगमा गुडिरहेको रथबाट खराउ खसेपछि राजा ऋतुपर्णले सारथीलाई भने, बाहुक रथ रोक, खराउ खस्यो। राजातिर फर्केर बाहुकले भने, सम्राट यो एक पलमा पनि हामी हजार योजन टाढा आइसकेका छौँ, अब फर्कन सम्भव छैन। कविता यो छ, शीर्षक जन्मदिन। बढी नै अमूर्त बनाए कि भन्ने मलाई लागिरहेको छ। यो चिन्तन गरौँ भन्दा मान्छेले थाहा पाउँछ जन्मदिन मनाउनु भनेको आखिर वर्तमान समयलाई यसरी विदा गर्नु हो कि त कहिल्यै पनि फर्केर आउँदैन। यो पनि जन्मदिनलाई हेर्ने एउटा दृष्टिकोण हो, मेरो हिसाबले त सटिक छ, तर थुप्रै पाठकहरूले मलाई सोधेका छन् कि यो कविता र यो जन्मदिन शीर्षकको बिचको
उल्टो ट्रान्सियो कि भन्ने पनि पर्यो होला,
अलिकति मिस्टेकै पो हो कि भन्ने पनि आयो। भनेपछि मैले अलिकति त्यसो नगरेको भए पनि हुने रहेछ कि, क्या अलिक स्ट्रेट गरेको भए हुन्थ्यो कि जस्तो पनि मलाई लाग्यो। यो पनि कुरा छ, बाँकी चाहिँ अब पाठक प्रतिक्रिया आउँदै
समालोचक महेश पौड्यालले कवि महेश पौड्याललाई गरेको आलोचना।
अर्को एउटा आलोचना मलाई आफैलाई के भने, देशमा यत्रो धेरै राजनैतिक उथलपुथल भयो, विभिन्न समुदायका आवाजहरू आइरहेका छन्, सशक्तिकरणका कुराहरू छन्, यो पोलिटिकल चेन्जका कुराहरू छन्, र यी सबैबाट पृथक छ कि मेरो सङ्ग्रह। भनेपछि मैले अलिकति मैले आफैले बाँचेको समयलाई सम्बोधन नगरेको हो कि, अहिलेको समयको पुकारलाई थोरै नजरअन्दाज पो गरेको हो कि भन्ने त्यो आलोचना, त्यो संशय भनौँ न, मैले आफैलाई गरिरहेको पनि छु।
कति मजा गरी बताइदिनु भयो, अब फेरि म केही कविताहरूतिर लैजान्छु।
छोरी, हाम्री छोरी, हामी सँगै रहँदा हामीले भन्यौं, यो पूर्णिमाको जुन छोरीको सौन्दर्यसँग लजाएर लुक्न झर्यो हाम्रो आँगनको कुवामा। हाम्री छोरी हामीसँग नरहेपछि हामीले भन्यौं, यो पूर्णिमाको जुन हामी जस्तै विह्वल भएर हाम्रै आँगनको कुवामा आत्महत्या गरेछ। यो थोरै हाम्रो जीवनसँग कनेक्टेड पनि कविता छ। अर्को कविता दृष्टिकोण, निहुरिएर जिन्दगी टिप्न खोज्दा उसका आँखाबाट टप्किएका दुई थोपा आँसु तिमीले टिप्यौ र गीतमा उन्यौ। निहुरिएर जिन्दगी टिप्न खोज्दा उसका आँखाबाट टप्किएका दुई थोपा आँसु तिमीले टिप्यौ र गीतमा उन्यौ। ऊ शहीद भएर गई अभावको, तर तिमी पर्याय बन्यौ सिर्जनाको। आँसु र तिमी, आँखैका ढिलबाट तप्प झर्ने आँसुसँग त संवाद गर्न सकिन, आँखैका ढिलबाट तप्प झर्ने आँसुसँग त संवाद गर्न सकिन र मौन झर्यो अनुहारको बाटो, टाढाबाट हात हल्लाउने तिमीसँग के सकोला कुनै संवाद गर्न।
कति मिठो, तपाईँले लेख्नुहुन्छ कविताहरू, जस्तो अब आउँदै आउने क्रममा अघि स्टुडियो बाहिर भनिसक्नु भएको छ म अब लगत्तै त केही लेख्दिनँ होला भनेर भन्नुभएको छ, तैपनि एउटा कोर्ने क्रम त निरन्तर रहिरहन्छ होला। तपाईँले अब कविता लेख्नुभयो, उपन्यास लेख्नुभयो, कथा सङ्ग्रह लेख्नुभयो, कतिलाई पढाइरहनु भएको छ, साहित्य नै पढाउनुहुन्छ, तपाईँलाई साहित्य पढाउने शिक्षकहरूसँग कहिलेकाहीँ भेट हुन्छ, उहाँहरूले तपाईँको पुस्तकहरू पढ्नु भएको छ?
भेट हुन्छ, पढ्नुभएको छ, र यस अघिको मेरो विमोचनमा त मैले मेरा धेरै गुरुहरूलाई बोलाएको थिएँ, अभि सुवेदी मेरो गुरु, उहाँलाई वक्ता बनाएको थिएँ, अमरराज जोशी मेरो गुरु, उहाँलाई वक्ता बनाएको थिएँ, र अहिले पनि मैले मेरो धेरै गुरुहरूलाई मेरो पुस्तक दिएको छु र उहाँहरूले प्रतिक्रिया दिनुहुन्छ। यसपल्टकै विमोचनमा पनि मैले जस्तो एलबी गुरुलाई मेरो गुरु, उहाँलाई वक्ता बनाएको थिएँ। भनेपछि म मेरा शिक्षकहरूको निगरानीमै छु,
गुरुकुलमा छु र मेरा गुरुहरू
जस्तो मलाई नै पनि भन्नुहुन्छ, सभा समारोहमा पनि भन्नुहुन्छ, लेख्नुहुन्छ, जस्तो अवि सुवेदी सरले कतिपय आर्टिकलहरूमा उल्लेख गर्नुहुन्छ मेरा कुराहरू र मलाई सिफारिस गर्नुहुन्छ जानको लागि कार्यक्रमहरूमा। एलबी छेत्री सरले धेरै ठाउँमा वक्ता बनाएर बोलाउनुहुन्छ। भनेपछि यहाँबाट के बुझ्छु म भने उहाँहरूलाई आत्मविश्वास छ मेरो लेखनमा। कहिले कतै कतै गल्ती मैले धेरै ठाउँ गरेको छु, त्यहाँ मलाई सचेत पनि गराउनुहुन्छ गुरुहरूले, तर उहाँहरूले आशा गरेको एउटा विद्यार्थी हुन सकेको छु भन्ने चाहिँ बोध छ मलाई।
फेरि कविता
वसन्त। वसन्त आएर मेरो आँगनमा बास बसेछ, वसन्त आएर मेरो आँगनमा बास बसेछ, सुस्ताएछ र पुनः आफ्नो बाटो लागेछ, चिसो अगेनोमा सपना पकाइरहेका हामीले थाहै पाएनौ।
कति मिठो। अर्को एउटा
बादलको समुद्र। भई झरेर आकाश यसपालिको बर्खामा मेरो आँखामा बस्यो बादलको बर्को ओढेर, किन झरेनन् तारा र जुन उसँगै, मेरा आँखामा अहिले झरेर नसकिने बादलको समुद्र छ।
अब एउटा सुनौ
सृष्टिको लय। कृष्ण, हृदयबाट झरेर तिमी ढुङ्गाहरूमा, कृष्ण हृदयबाट झरेर तिमी ढुङ्गाहरूमा, संग्रहालयका मौन भित्ताहरूमा र धर्मग्रन्थका आदिम पानाहरूमा बसाई सरेपछि यहाँ प्रत्येक साँझ बाँसुरी रुन्छ र यसैसँग रुन्छ सम्पूर्ण सृष्टिको लय।
महेशजी, हामी अब अन्त्यतिर छौँ। मलाई सोध्न मन लाग्यो, उपन्यास लेख्नु भएको छ, कथा कविता साहित्य लेख्नु भएको छ, के दियो साहित्यले तपाईँलाई?
मलाई एउटा खुसी के लाग्छ भने म इलामको मान्छे हुँ, काठमाडौँमा बस्छु। यो देशमा म जुन सहरमा जाँदा पनि मलाई 10 मान्छे भेट्न आउनुहुन्छ, एउटा यो मेरो।
मैले अघि गुरु सोद्धाखेरि इलामका गुरुहरू पनि लक्षित गर्न खोजेको थिएँ, कलेजको म मात्रै टुङ्गियो।
अब मेरो बचपनका साथीहरू जस्तो इलाम रहँदैका गुरुहरू, मैले त भारतमा पढेँ, मणिपुरमा लामो समय उता बसेँ, त्यताका पनि गुरुहरू, र पछि यता आएर त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय पढेँ पढाएँ, त्यताका गुरुहरू, विद्यार्थीहरू र साहित्य विशुद्ध साहित्यकर्मीहरू, साहित्यले जोडेका साथीहरू, र यो देशमा जुन जिल्लामा जुन सदरमुकाम गए पनि मलाई घर पुगे जस्तो अनुभूति हुन्छ। मलाई खास होटलमा बस्नु पर्दैन, कसै कसैलाई मलाई घरमा लानुहुन्छ, आमासँग जोडिन्छु, बासँग जोडिन्छु, देशै घर बनेको छ यो साहित्यले गरेको, एउटा कुरा यो। दोस्रो कुरो, यहाँले पनि नियालिराख्नु भएको हुन्छ, म युवा र तरुण पुस्ताका थुप्रै भाइ बहिनीहरू सँगसँगै हुन्छु। जस्तो म ठिमीमा बस्छु, डेराको घर हो, तर हरेक दुई तिन दिनमा दुई चारजना आइरहन्छन्, बासै बस्छु हामी। कहिलेकाहीँ त त्यो यस्तो रेला हुन्छ कि हामी थुप्रैजना 8-10 हुन्छौँ त्यहाँ, र हामी यसरी भेला भएर के गर्छौँ भन्दाखेरि कविताका कुरा गर्छौँ, लेखनका कुरा गर्छौँ, कथाका कुरा गर्छौँ। दोस्रो कुरो, म एउटा साहित्यको एक्टिभिस्ट पनि हुँ, म केवल लेख्ने काम मात्रै गर्दिनँ, म कार्यक्रम आयोजनाहरू गरिरहन्छु, यी आयोजनाहरूले पनि धेरै स्रष्टाहरूलाई जोडिरहेको हुन्छ भने यो साहित्यले मलाई एउटा साझा मान्छे बनाएको चाहिँ छ, यो मलाई अनुभूति छ। दोस्रो कुरा, भन्न बाँकी मसँग धेरै कुराहरू, जस्तो म शिक्षक पनि हुँ, म हिँडी पनि रहन्छु, एउटा समाजसेवी पनि हुँ, भारतमा पनि सङ्क्रमणहरू देखेँ, नेपाली हुनुको सजिलो अप्ठ्यारो देखेँ, नेपालभित्र पनि देखेँ, विश्व साहित्य पढ्छु पढाउँछु, बाहिरको पनि केही कुराहरू देखेँ, र पढ्ने समालोचना गर्ने क्रममा अहिलेको र अगाडिको साहित्य पनि देखेँ, त्यस बिचमा काम गर्न कहाँ बाँकी छ, के कुरा भन्न बाँकी छ, के लेख्न बाँकी छ, त्यसको केही बोध मलाई छ, र त्यो गेपमा मैले काम गरिरहेको हुनाले मलाई एउटा सन्तुष्टि दिएको छ साहित्यले।
आजको हाम्रो यो कुराकानी सुनिसकेपछि तपाईँलाई कसैले सम्पर्क गर्न खोज्नुभयो, जोडिन खोज्नुभयो भने कसरी जोड्ने?
म फेसबुक पनि चलाउँछु, महेश पौड्याल, त्यही आइडी छ मेरो। मेरो यो किताबको शून्य प्रहरको साक्षीको कभर नै मेरो प्रोफाइल पिक्चर छ, र म टेलिफोनमा पनि उपलब्ध हुन्छु, 98-5-12-45-100।
त्यसमा सम्पर्क कति सजिलो नम्बर छ, 98-5-12-45-100 सजिलोसँग सम्पर्क गर्न सकियो।
बिहान र दिउँसोतिर अलि व्यस्त हुन्छु, साँझतिर आएका फोनहरू म प्राय रिसिभ गर्छु, कुराकानी गरिरहन्छु।
अब अन्त्यमा दुईटा तिनटा कविता तपाईँलाई मन परेका राम्रा राम्रा वाचन गरेर सुनाउनुहोस्, त्यसपछि हामी छुटिन्छौँ।
सिमाना। यो देश देशको सिमाना खास कहाँ हुन्छ भनेर मैले चिन्तन गर्दा मलाई यस्तो आयो, सिमाना यो भारत र पाकिस्तानको सिमानामा एउटा वाघा भन्ने ठाउँ छ, त्यो वाघालाई बिम्ब बनाएको छु। वाघा सिमाना नजिकै उभिएर त्यही कागज जलाइरहेका एकजना वृद्धलाई मैले सोधेँ, बा भारत पाक सिमाना कहाँ पर्छ? उनी मतिर फर्किए, गम्भीर भए र दाहिने हातको माझ औँलो मेरो छातीमा राखेर भने, यहाँ। उनका दुवै खुट्टा खरानीमा उभिएका थिए।
कति राम्रो।
यो मैले एउटा सीमाना सम्बन्धी अर्को बुद्ध र म, बुद्ध र ममा के फरक रहेछ, मैले यही चिन्तन गर्दा यो निचोडमा पुगेँ। जन्मदा ऊ र म ससाना पृथ्वी थियौं, जन्मदा ऊ र म ससाना पृथ्वी थियौं, उसले आफ्ना वरिपरिका पर्खाल भत्काउँदै गयो र बुद्ध भयो, म आफ्ना वरिपरि पर्खाल लगाउँदै गएँ र धुलो भएँ।
कति राम्रो। तपाईँको कविता पढिरहँदा बिचमा हल्ला नगरौँ भन्छु, यस्तो त्यो बोल्नै पनि बनाइदिनुहुन्छ, अह गर्न आइहाल्ने खालको। अर्को एउटा सुनाउनुहोस्।
एक रस कविताको शीर्षक छ, पोहोर पूर्व जाँदा जान्छु है भनेर गयो, पोहोर पूर्व जाँदा जान्छु है भनेर गयो, धेरै दुखेर सोचे बरु नभनी गएकी भए बेस हुन्थ्यो, अहिले पश्चिम जाँदा जान्छु नभनी गयो, सीमान्त दुखेर सोचे बरु भनेरै गएकी भए बेस हुन्थ्यो।
अब एउटा गरौँ, त्यसपछि हामी छुट्यौँ।
हुरी चल, हुरी चल, बेतोरसँग चल, नचलेसम्म बतास, न उडाएसम्म दुई चार घर धुरी, कसैले लेख्दैन जाबो हावाको इतिहास।
कति राम्रो। धेरै धेरै धन्यवाद महेशजी, हाम्रो कार्यक्रममा आउनुभयो। तपाईँको यो अहिले सुन्ने प्रहरको साक्षी चर्चामै रहेको बेलामा मलाई लिन मन थियो, अझ ढिलो भएँ म। हार्दिक धन्यवाद तपाईँलाई हाम्रो कविता वाचन कार्यक्रममा आइदिनु भएकोमा, धेरै धेरै धन्यवाद।
धेरै धन्यवाद दाजु, यहाँको लोकप्रिय कार्यक्रममा मैले कविता सुनाउन पाएँ, धेरै धन्यवाद।
कार्यक्रम एकल कविता वाचनमा आज त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कवि समालोचक महेश पौड्याल, यति मात्रै भनेर उहाँको परिचय पुरा हुँदैन, तादी किनारको गीत उहाँको 2071 सालमा प्रकाशित उपन्यास, त्यसै गरी त्यसपछि फुलेन गोदावरी 73 सालमा प्रकाशित कथा संग्रह र 75 सालमा प्रकाशित कविता संग्रह शून्य प्रहरको साक्षी, जहाँ 108 कविताहरू राखिएका छन्, संग्रहित छन्, यी व्यक्तित्वसँगैको कुराकानी कविता सुन्दै आजको एकल कविता वाचनबाट प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे पनि विदा हुन्छौ। नमस्कार, शुभरात्री।
भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण, एकल कविता वाचन।